90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका 21 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आज एउटा कथा सुन्नेछौ। गरिमा पत्रिकाको 2057 सालमा प्रकाशित कथा विशेषांकबाट लिएको शारदा शर्माको कथा नागपास आजको श्रुति सम्वेकमा हामीले सुन्ने कथा हो। कथा नागपासको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
अन्धकार केही कोमल भएर तान्याका आङभरि टाँसिन आइपुगेको थियो। जाडोको रातको चिसो सिरेटो चाहिँ रात तान्याका आँखामा विलाप पनि तन्किँदो थियो। बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरूको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो। निकै रहस्यमय थियो समय। तान्याको यौवन जस्तै रन्थनिएको ब्रह्मपुत्र केही पर बालुवामा मुख गाडी केही तल ओर्ली भित्रभित्रै उर्लिँदै बगिरहेको देखिन्थ्यो। तान्याका कुइरा निला दहजै आँखाहरूमा राजहाँस उडिरहेझै लाग्ने मेरो आफ्नै झिनो छायाको सल्बलाई अङ्कित थियो। तान्या कस्तो लाग्यो त हाम्रो सहर, मेरो आफ्नै सहर जस्तै, के फरक छ र? त्यहाँ पनि मान्छे ओरिरहन्थे, यहाँ पनि जिन्दगीको त्यही अटुटता रहेछ। केवल संस्कृतिको फरकले त मान्छेको कथामा फरक पर्ने होइन, व्यवस्था मर्ने होइन, दुःखको कोल्टे फेर्ने होइन। तान्या, के तिम्रो सहरमा पनि नदी सुसाउँथ्यो? म जन्मेको सहरमै म हुर्केँ, ठुली भएँ, नदीको खोजीमा थिएँ। त्यहाँ छेउ लागेर बगेको नदी त के खोलासम्म भेट्न सकिन। अनि हाम्रो सहरबाट 20-32 किलोमिटर पर हरियो शान्त क्रोजर पर्वत छ। त्यसैको फेदमा घुमौरो गरी बगेको एउटा बालुए खोलो भने सम्झन्छु, ढुङ्गै ढुङ्गाको बगर भएको वाल्च खोलो। त्यहाँ गर्मीका दिनहरूमा वनभोज मनाउन हामी टोलीका टोली हानिन्थ्यौँ। खुबै रमाइला हुँदा हुन् ती दिनहरू। जर्जियाली लोकगीतहरू चाहिँ ती घमाइला दिनहरू निकै घतलाग्दा थिए। हामी पाखाका वनहरूमा जङ्गली फुलहरू बटुली हिँड्थ्यौँ। ठिटाहरू बल्छी थापी माछा मार्नमा तल्लीन हुन्थे, म भने त्यो हिंसादेखि टाढा थरी थरी रङ्गी बिरङ्गी पुतलीहरूको खेदो गर्दै पछि पछि दगुरी हिँड्थेँ। त्यो उमेर उस्तै थियो, त्यस्तै थियो जो बितेर गयो। तान्या किर्सानुभाका कुइरा निला ताल जस्ता आँखा उदास हुन थालेका थिए। उसभित्र विषाद टुसाउन थाल्दा माउथ अर्गनको सिम्फोनी चाहिँ उसका काँतर ओठ थरथराएर काँप्न थाल्दथे। पारदर्शी सिसामा थुप्रै छायाहरू खनिएर जथाभावी खप्टिए चाहिँ उसका आँखामा थुप्रै थुप्रै के जाति मडारिन थाल्छन्। निलो आँखा भएकी विनाश जस्तै ऊ आफ्नो अस्तित्वभन्दा कैयौँ गुणा बढी विलास र तिर्खा ओगटेर कुनै उदास लयको साम्राज्यमा भित्रिन थाल्दा उस रात उसभित्र पसेर कहालिन्छ। घर बाहिर झ्यालनेरको भित्तामा अडेसिन आइपुगेको इन्द्रकमलको बोट छ। त्यहाँ इन्द्रकमल फूलको श्वेत कोमलतालाई नछोई बोटको पाती झ्याङमा अन्धकार आइगुजुल्टिएको छ। त्यस्तै तान्याको मुहारको दिव्यतालाई छुँदै नछोई उसको वरिपरि मेरो सम्मोहन फिजिएको छ, बतास जस्तै, रात जस्तै, ब्रह्मपुत्रको सुसाई जस्तै। बालुवामा डोबहरू बनाउँदै हामीहरू ब्रह्मपुत्रको बगरमा पर परसम्म हिँडिरह्यौँ। आज घाम लागेको छ, चकिलो घाम, जाडोका कक्राउने यी दिनहरूलाई तताउँदै। केही परको पहाड जसको फेदीलाई छुँदै ब्रह्मपुत्र तन्किएको छ। ओझेल परेकाले अँधेरी पाखा बनेर म्लान थियो। तान्यामा आज उत्साह ज्यादै उर्लँदो छ, नदीको भेल भएर, तरङ्गको गुनगुनाई ओसारेर, पानीको अविरल चञ्चलता बनेर। हामी दुवै नाङ्गाकोटाले पैतलाको डोब बालुवामा कप्दै हिँडिरह्यौँ। बालुवा झैँ शुष्क थियो, वरिपरिको वातावरण बालुवा झैँ मुठी नपर्ने फुक्का फुक्का थियो। त्यसबेला हाम्रो मन मास्क बीचका फेसन डिजाइनरले तयारी पारेको हलुका मेरुन रङको सिङ्गल ब्रेस्ट ओभरकोट, त्यही रङको पातलो कम्मरमा बाँधिएको पेटी र त्यसै रङको गोलाकार लेडिज क्याप महिला टोपमा तानियाको सौन्दर्यले अनिन्द्यतालाई आमन्त्रित गरिरहेथ्यो। हामी हिँड्दै पहाडको फेदी मन्दिर पुगेथ्यौँ। त्यहाँ पहाडको निकै बाक्लो र फराकिलो छायाको ओझेल बालुवामा आएर फ्याँकिएको थियो लम्पसार परेर, त्यसैले त्यहाँ केही जाडो जाडो लागिरहेथ्यो। वातावरण एकनाश निशब्दताको आवाज बत्याइरहेथ्यो। तान्याका केशहरू बतासमा घरिघरि फर्र उडेर फेरि काँधमा बिसाउनु झर्दथे। त्यसबेला तान्या र म ब्रह्मपुत्रको बगरमा उभिएका थियौँ, तर तान्याका गहिरा निरा दह जस्ता आँखाहरूमा दोन निपार वा दुनाई नदीको अदेरण्ड भेल उर्लिँदो थियो। अनौठो व्यक्तित्व छ तान्याको। एक साता पुरानो हो हाम्रो सम्बन्ध, सात दिन अघि भएको यो हाम्रो परिचय। अडिटोरियममा दर्शकहरूको भरिभराउ, रसियाली ब्याली नृत्य दलको सद्भाव यात्रा, हाम्रो महानगरीमा पनि उनीहरूको साथ दिने कार्यक्रमको पहिलो रात्रि, ब्यालेको माझमाज अन्तरालमा हाम्रो स्थानीय सङ्गीतज्ञ दलद्वारा प्रस्तुत गरिनु थियो अर्केस्ट्रा। म आफ्नो नोटेसन पीस र स्ट्यान्ड बोकी नेपथ्यको एउटा अँध्यारो कुनामा पुगेथेँ। म तन्मय भई भायोलिनमा आफ्नो नोटेसन पीस बजाइरहेथेँ। हेलो, मेरो नाम अजित साक्य। मिस्टर साक्य, तपाईँलाई भेटेर खुसी लाग्यो। तपाईँको एकान्त रियाजमा व्याघात पर्यो, क्षमा चाहन्छु। अनि मेरो नाम जान्ने उत्सुकता छैन कि? त्यसपछि उसको मौनता छाउँछ। ठिकै छ, म नै भनिदिउँ। मेरो नाम हो तान्या किर्सानोभा। तपाईँ मलाई तानेस्का भनेर बोलाउन सक्नुहुन्छ अपनत्वले। म यस ब्याली नृत्य दलकी एउटी सदस्य हुँ। अनि खिस्सा हाँसी तान्या अँध्यारोतिर हिँडेर बिलाइसकेकी थिए। म अलमल्ल परेको थिएँ। एउटा निलो सागरको लहरको बाक्लो तह किनारालाई छोएर फेरि मासतिरै फर्केर बेपत्ता भइसकेको थियो। बेबिलोनोली देवी स्तर 81 मलाई दर्शन दिएर अन्तर्ध्यान भइसकेकी थिइन्। म जिल्ला परिरहेकै बेला कोही आएर मलाई मञ्चमा ढाकेको सूचना दिएर गएथ्यो। हाम्रो दोस्रो पल्ट देखादेखि र परिचय फेरि मञ्चमा भएथ्यो। दुवैतिरका टोलीका नायिकीहरूले आफ्नो पक्षका सदस्यहरूको चिनारी गराइरहेथे। रसियाली ब्याले दलका नायिकी सर्गेई पेनाकोभ निकै शिष्ट र मिष्टभाषी मानिस हुन्। तान्यातिर औल्याउँदै पेनाकोभ भन्छन्, यिनी हाम्रो टोलीकी गौरव मिस तान्या किर्सानोभा, ब्याले नृत्यकी निकै सेन्सिटिभ र गहिरो रुचिले विविधता यस कलामा भित्र्याउने कलाकार। तान्याको चाख प्रत्येक मौलिक विषयमा अत्यधिक छ। नृत्यबाहेक फोटोग्राफी, यात्रा, अध्ययन र मित्रता तान्याका अन्य रुचिहरू हुन्। हाम्रो टोलीका नायकी रथिन बेजबरुवा मेरो छेउमा आएर उभिएका थिए। मञ्चको पर्दा पारिपट्टिबाट दर्शकहरूको जिज्ञासु उत्सुकता, थरीथरीका आवाजहरूमा यतापट्टि कति कति बेला सुनिन्थ्यो। माइकलेन्जेलोको अन्यतम जीवित कृति जस्ती तान्या मतिर उत्सुकताले हेरिरहेकी थिए। हामी माझको अन्तरालमा कसैले पछिपट्टि बजाइरहेको पियानोको हलुका सङ्गीत भर्दै जाँदो थियो। मानौ म एउटा निलो आकाशको एक्लो बिस्तरामा, म र तान्या मात्र छौँ मेघे मेघको अम्बर माझ। भायोलिनको व्याकुल छातीमा अझ व्यथा भरिदिन सक्ने खफिस औँलाहरू र मौलिकता उमार्न सक्ने संवेदनशील मस्तिष्कको मानिस हुनुहुन्छ हाम्रा मित्र अजित साके। उहाँ जति मौनप्रिय व्यक्ति हुनुहुन्छ तापनि अरूलाई सहने र स्वीकार्ने उहाँमा गतिलो क्षमता पनि छ। रथिनको यस हलुकासित उछिट्याइएको विनोदले सबै मतिर हेरी मुस्कराइरहेथे। तान्या चुप लागि मतिर हेरिरहेकी थिए पियानोका मूर्छनाहरूका अन्तरालमा। त्यस रात तान्या साँच्चै नै जिउँदो विस्मय बनेकी थिए मेरा निम्ति। भन्ज्याङै भन्ज्याङको दुर्गमतालाई छिचोल्दै कुदिरहेको बाटो झैँ निर्जनता र अवेद्यता दुवैको बराबर बोध गराउने तान्याको सुकुमारी देहगन्ध थियो। मञ्चमा बिजुली झैँ गतिमय थियो तान्याको देह सञ्चालन। ब्याले नृत्यका निम्ति उपयोगी सुगठित शरीर सौष्ठव थियो तान्याको। चेखवको नाटक सिगललाई त्यस रात ब्यालेका मुद्राहरूमा बक्याइँदै थियो। सिगलमा सबै पात्रले प्रेम गर्दछन् तर कसैको प्रेम सफलतासम्म पुग्दैन, यही विषय थियो त्यस रात। तन्य मञ्चमा जानु अघि मलाई भन्दै थिए, ब्याली नृत्य सबै भावनालाई अभिव्यक्ति दिन सक्षम छ। त्यस रात तन्याको प्रदर्शन अभूतपूर्व थियो। लाग्दथ्यो सङ्गीतको समुद्रमा आवेग र मूर्छनाका सग्ला सग्ला लहरहरू आफ्नो विकराल सौम्यता साथ त्यहाँ वर्तमान गर्छन्, जसमा परेर तन्याको देह सानो डुङ्गा झैँ होत्तिँदै जान्थ्यो यता र उता। कहिले फेरि सङ्गीतको त्यसै मुमरीमा तन्याको देह डुङ्गा झैँ फनफनी रिक्दथ्यो। दर्शक स्तब्ध भएका थिए। वाद्ययन्त्रमा औलाहरू अति सक्रिय देखिन्थे। तन्याको सहनर्तक स्थानुकृत नाच्दा नाच्दा पसिनामा लुछुप भिजेको थियो। मञ्चको वातावरण रङ्गी बिरङ्गी झ्यासमिसी अन्धकारमा सरोवर थियो, जसमा नृत्य र देह घरिघरि अल्पिन्थे। त्यस रातकी तन्या भायोलिनको करुण लय झैँ ममा सधैँभरिका लागि स्थापित भइसकेकी थिए। त्यसै गरी साताभरि आत्मीयताको नौलो क्षितिजमा हिँडेरै होला हामीलाई अपनत्वको आकाश निकै नजिक भएको भ्रम भइरह्यो। त्यसपछिका रातहरूमा एफ्रोडाइट शीर्षक ब्याले अति लोकप्रिय भएथ्यो। एफ्रोडाइटको भङ्गीमालाई जब आफ्नो देह सञ्चालनद्वारा तान्याले फुस्काउँथे, उसको धपक्क बलेको रूपशिखामा आफ्नो अस्तित्व होमिदिउँ लागेर आउँथ्यो, लागिरहेथ्यो। साँच्चै कि एफ्रोडाइटले आफू स्वयं आएर आफ्नै अभिनयलाई साकार पारिरहेकी छे। त्यस राति तान्या निकै भावुक र मर्माहत देखिन्थे। ऊ नाच सिद्धिएपछि मेरो छेउमा आएर बसेकी थिए। निकै बेरसम्म चुपचाप म भायोलिन रेट्ने उपक्रम गरिरहेथेँ। अनि त्यसपछिका रात्रिहरूमा सेक्सपियरका नाटकहरूको ब्याले रूपान्तर म्याकबेथ, रोमियो जुलियट, ह्याम्लेट, ओथेलो देखाइएका थिए। तर तान्याको शरीरमा भने अथक दिव्यता थियो। नृत्यका निम्ति खाँदिएको उत्साह त्यसरी नै युग युगान्तरसम्म अनन्त अनन्तसम्म नाचिरहन सक्थे। अन्तिम रात्रि फेरि एफ्रोडाइटको प्रदर्शन अनि विराम। सुस्ताएर बिताएका ती दिनहरू तान्या र ममाझ घनिष्ठता उमार्ने घडीहरू थिए। कार्यक्रम अनुसार अझ छ सात एक दिन उनीहरू हाम्रो सहर र छिमेकका अञ्चलहरूमा भ्रमण निम्ति रोकिने भएका थिए। हिजो राति तान्या र म डुल्दै निकै पर निस्केका थियौँ। तान्यालाई आफ्नो घरसम्म पनि लगेको थिएँ। तान्यामा एउटा लयको क्रमबद्ध तारतम्य महसुस गरिरहेथेँ, जो कहिल्यै टुट्दैनथ्यो। कहालिन्थेँ एक्लासको नदी झैँ, रात्रिको चकमनतामा एक्लै बिउँजदा एक्लै हुनुको बोधमा रन्थनिन्थेँ पिक्चर प्लान्टमा तुनिन पुगेको किरो झैँ। मेरा बुबा मुमा र बहिनी देवयानीसित तान्या एकैछिनमा मिसिएर पुरानो परिचित झैँ बनिसकेकी थिए। विशेष मुमाले तान्याको मुक्त आचरण मन पराउनु भएको थियो। हाम्रो परिवारको उन्मुक्त खुलस्त व्यवहार तान्यालाई साह्रै चित्त बुझ्दो लागेको कुरो उसले बारम्बार उल्लेख गरेकी थिए। त्यसपछि ऊ पहिलोपटक मेरो निजी कोठामा भित्रिएकी थिए। आफ्नो सम्पूर्ण मादकताहरूसहित मेरो कोठाको बाहिरी दैलो पोटिकोसित जोरिए जोरिए जैँ छ। त्यहीँबाट थालिएको छ हरियो दुबोको छप्ट्याइएको मखमली लन। मेरो कोठाको बाहिरी भित्तामा केही अडिसिएको छ इन्द्रकमलको बोट, केही फूलहरू थिए त्यहाँ। तान्याको देहको अनौठो सुवासमा इन्द्रकमलको मगमगाउँदो बास्ना मिसिन पुगेको थियो। तान्याले आफ्ना ससाना रुचिबारीहरू पनि विस्तारपूर्वक मलाई भनेकी थिए, आफ्नो परिवारबारे जनाएकी थिए। साँच्चै ऊ अन्जान शिशु झैँ निरीह लागिरहेकी थिए त्यस बेला। निकै पर आइपुगेर हामी दुवै ढुङ्गे छपनीमा अडेस लागेर बिसाउन पुगेका थियौँ। जाडा दिनहरूको ब्रह्मपुत्र घटेर निकै क्रिस काहे बनेको थियो। ठिक सुकेनासोले थलिएर खिएकी कुनै ठिटी चाहिँ, यो नदी सधैँ यस्तै हो कि जित? होइन, हिउँधरीलाई मात्र हो यसको यो मरन्च्यासी काया। वर्षा ऋतुमा त यसका भेलहरूलाई तछाड र मछाड गरेर उछार मिल्दैन। अहिले जहाँ हामी उभिएका छौँ तानिया, यो ठाउँ बाढी आएको बेला नदीको मासथलोमा पर्छ। तान्या एकोरिएर पर परसम्म लम्बिएको ब्रह्मपुत्रको विस्तारलाई हेरिरहेकी थिए। धेरै बेरसम्म म पनि आफूभित्रको अर्कै संसारको विशालतामा कता कता पुगिरहेको थिएँ। सूर्य डुब्दै थियो सराईघाटको सागु परिपाटीबाट। पहिल्यै भएको थियो ब्रह्मपुत्रको पानी। अनौठो रहस्यमय बन्दै गइरहेको थियो परिवेश। यो सहर अर्कै कुनै काल्पनिक सहरमा फेरिए चाहिँ भए थियो। साँझ नदीभरि खनिएर सहरतिर बस्दैछ। जित, यहाँ आएर मलाई आफ्नै सहर बिहोरिरहेछ नै लागेको छ। तिमीले हिजो फरक के छ भनी सोधेका थियौ नि। खै म केही पनि फरक अनुभव गर्नेछु।
आज भोलि दुख्दैन गोडा मैन काडो के पानी रुन्छ माना तिरिन्छ छाती दुरी धुक देखे पानी आज भोलि दुख्दैन गोडा मैन काडो के पानी रुन्छ माना तिरिन्छ छाती चोरी धुक देखे पानी किन फेरि छुटाइदियो दुईटा मुटु जोरी माकुरो झै झुन्डिरहेछु यो मायाको डोरी मेरो माया सन्चै छ होला नडराले ठिके पनि रुन्छ माना तिरिन्छ छाती जोरी ढुक्र देखे पनि माथि तारा राखे मनका मनामाई के हुन्छ कि हेरिरहु तिम्री छोरीलाई सुनके सारी छन् मेरै साथमा राक्षसैले रोके पानी रुन्छ माना फेरि भेट हुन्छ हुन्न हाय मेरी प्रिया काया जुला कति देला जो सधे माया विपनीमा पाइन्न देख्न सपनीमा देखे पनि रुन्छ माना तिरिन्छ छाती जोडी ढुक देखे पनि आज भोलि
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा शारदा शर्माको कथा नागपास सुनिरहेका छौ। केही बेरमा हामी यसै कथाको बाँकी अंश वाचन लिएर आउने नै छौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, रामेछापको रेडियो तीनलाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेवासको रेडियो पर्वत, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी शारदा शर्माको कथा नागपास सुनिरहेका छौ। नागपास कथाको बाँकी अंश अब सुनौ कार्यक्रम श्रुति सम्वेकमा।
मानिसको मनस्थिति ठूलो कुरा रहेछ तान्या। कहिले कतै कुनै कुनै स्थितिमा मस्तिष्कको व्यवहारले विभिन्नतालाई पनि एक रूप पारिदिन सक्छ। विचित्र लाग्छ सबै देश, सबै समय, सबै स्थिति, कहिले कतै चेतनालाई एकै नाश लाग्ने। मेरा निम्ति जुन व्यवहार मेरो देशको सत्य हो, त्यो यहाँको पनि त्यसरी नै त्यति नै यथार्थ होइन भन्न सक्दिनँ। दुवै देशको जीवनतन्तुमा भिन्नता केही अनुभव गर्यौ त तान्या? पेजोरा, लेना, तुङ्गुस्का र अङ्गारामा पनि पानी बग्छ जित, तिम्रा ब्रह्मपुत्र गङ्गा र कावेरीमा झैँ यस्तै लयबद्ध हुन्छन् त्यहाँका साँझहरू पनि, यस्तै लठ्याउने, यस्तै आत्मविस्मृतितिर धकेल्ने। हाम्रो देशका खेतबारीहरूमा पनि अन्न नै उब्जन्छ। त्यहाँ कुनै ईश्वरत्वको चमत्कारले अरू केही विशेष फुल्ने फल्ने कुरामा मलाई थाहा छैन। तैपनि उत्पादनको फरक छ तान्या। तिम्रो देशमा सम्पूर्ण मानवीय शक्तिको उपयोग आधुनिक प्रविधिका उपलब्धिहरूसित मिसाएर गरिँदैछ। उत्पादनसितै समृद्धि गाँसिएर आउँछ। दुवै देशको जीवन मूल्यमा भिन्नता सायद यही थलोबाट थालिन्छ। एउटा अझ अर्को कुरो जित, सामूहिकता बोधलाई एकदमै सखाप पारेर व्यक्तिवादितातिर लम्किरहेछ तिम्रो सम्पूर्ण देशको मनस्थिति। त्यसैले सुख दुःख सम्पन्नता विपन्नता जस्ता साँगुरा शब्दहरूको चेपबाट जिन्दगीलाई हेर्ने बानी लागेको छ मानिसलाई। यसको साटो हाम्रो मुलुकमा सामूहिकताको अति यथार्थ छ। यो स्थिति पनि मलाई कहिल्यै मन परेन कि हामीले सामूहिकताको नाउँमा व्यक्तिगत स्वच्छन्दता, प्रतिभा र वेदनाको स्थितिलाई स्वीकारै नगर्नु। मेरो भनाइ त्रुटिपूर्ण पनि हुनसक्छ, तर जित, मैले कहिले कतै सोचेकी छु कि सामूहिकता बोध र व्यक्तिसङ्गतताको सन्तुलित समन्वयले कुनै नयाँ दिशा उघार्न नसक्ने जीवन मूल्यको? तान्याका जटिल कुराहरू झैं साँझको निविडताले ब्रह्मपुत्रलाई छोपिसकेको थियो। हाम्रो वरिपरि अँध्याराको अभेद्यता बुनिन थालिसकेको थियो। मेरो छेउमै उभिएकी छ तान्या। मायाकोभ्स्कीको कविता झैं तन्मय शिष्ट र उदार तानेस्का, म पहिलो बाजी उसलाई यसरी सम्बोधित गरिरहेको हुन्छु। जब उसले भने मेरी मुमालाई भेटेदेखि नै मलाई घरको नामले बोलाउन थालेकी थिए। भनजित, उमाबाट सायद तानेजका सम्बोधन सुनेर आत्मविस्मृत भएकी थिए। उसले सुस्तरी आफ्ना दाहिने र देब्रे हात मेरा दुवै हत्केलाई माझ राखिदिएकी थिए। तुनमा रुसका वसन्त, ग्रीष्म र शरदको समशीतोष्णता एकैसाथ खप्टिएको थियो। पुस्किनको काव्यमर्म तान्याको देह शुभा मार्फत ममा भित्रिरहेको थियो। तिम्रो आगमन पनि त्यही साँझको रङ जस्तै क्षणिक छ तानेजका। मेरो आवाजको विषादलाई बुझेरै उसमा प्रतिक्रिया भएको हुनुपर्छ। उसका आँखा काँतर भएका थिए, ओठ आवेशमा काँपेका थिए। जुरेली उडिसकेपछिको बकाइनोको झैँ, डालो झैँ, सयपत्रीको थुङ्गालाई झैँ उसका दुई गालालाई हत्केलाले छोएथे। हजारौं वर्गमिल परको माटो, पानी, बतासले बनेको त्यो शरीर मेरो अझै केही नजिक आएको थियो। पर ब्रह्मपुत्र सुसाइरहेको अब स्पष्ट सुन्न सकिन्थ्यो। हाम्रा वरिपरि जुनकिरीहरूको मेला लागेको थियो। म बोले थिएँ, तिम्रा देशका खोला, नदी, खेत, शस्यहरूको सुगन्ध बकेको छ तिम्रो देहले तानी। तिम्रो आङमा तिम्रो देशका लिली, फ्रिजिया र ट्युलिप चाहिँ बास्ना आउँछ। तुङ्गुस्का र भोल्गा झैँ यो सुसाउँछ। साँच्चै तानी, तिमी कति राम्री, कति सुन्दर। तिम्रो देश जस्तै आकर्षक र उदार, साइबेरियाको हिउँ जस्तै उज्जवल र त्यसै हिउँको विस्तारमा दगुर्ने स्लेज झैँ गतिमय कर्मठ। तान्याका कुइरा, नीला दह जस्ता आँखा र मेरा आँखाहरूमाझ अब धेरै अन्तर रहेको थिएन। ती एकअर्कालाई अब अझ स्पष्ट पढ्न सक्थे। हुन्छ जित, तिमी ममा मेरो देश खोज, म तिमीमा आफ्नो हराएको अतीत कोट्याउँछु। मैले देखिरहेथेँ ती उदास आँखाहरूमा आँसु सलबलाइरहेको थियो। आवेश र नोस्टल्जिया दुवै खप्टिएर अनुहारभरि करुणा विस्तारिएको थियो। तिमीलाई थाहा छ जित, यी केही दिनहरूभित्रै म तिमीसित यति धेरै घनिष्ठ कसरी भएँ। तिमीप्रति यति धेरै, यति विघ्न अपनत्व मभित्र कहाँबाट पलाएर आउँछ? थाहा छ जित, किनभने म तिमीमा मेरो भिक्तरलाई खोजिरहेको छु। तिम्रो बानी बेहोरा र व्यक्तित्वमा मात्र होइन, तिम्रो जीवडाल र रुचिहरूमा भिक्तर नै लुकेको छ। जब तिमी भायोलिनमा एकाग्रिन छौ, मलाई तिमी भिक्तरकै अनुवाद लाग्छौ जित। उसका आँखामा आँसुका ढिका छसल्किएका थिए। म भित्रको अन्तरिक्ष अब एकचोटा निलो आकाशको क्लोजअपमा फेरिएर स्थिर थियो। त्यहाँ पीडाको नील नक्षत्र प्रज्वलित थियो, समयको अन्ततामा एक्लै बिउँचेर। मेरा आवेशका निम्ति मलाई क्षमा गरे जित, तर यही सत्य हो, कटु वास्तविकता। भिनसका आँखामा आँसुका थोपा थिए, झन माया लागि देखिँदै थिए तान्या। तिमीले मलाई तानेसका सम्बोधित गर्दा मलाई धेरै मेरै भिक्तरले मृत्युको संसार पारीबाट फर्किआएर बोलाए चाहिँ लागे थियो।
I'm not
त्यसपछि टुक्रा टुक्रा वाक्यमा नोस्टल्जियाका मायावी प्रकरणहरू मेरा अघि छरिँदै गए, छरप्रष्टिँदै गए। विक्टर मिखाइलो बालसोई थिएटरको कर्मठ सदस्य थियो, बायलुनप्रति अति आसक्ति थियो। ऊ 8 वर्ष अघि तान्यासित झन्डै झन्डै परिकथाको नायक इभान जस्तै लाग्ने विक्टरको परिचय भएको थियो। परिचय गहिरो आत्मीयता र पछि चालै नपाई प्रेममा फेरिएको थियो। थिएटर टोलीको विभिन्न राज्यहरू र देश विदेश भ्रमणमाझ विक्टर र तान्याको प्रेम हुर्किन्छ, विकसित हुँदै जान्छ। 4 वर्ष अघि विक्टरलाई घाँटीमा क्यान्सर भएको कुरा स्वास्थ्य परीक्षणमा थाहा भए थियो। 1 वर्षको क्यान्सरग्रस्ततापछि 3 वर्ष अघि वसन्तको याममा विक्टरको मृत्यु हुन्छ। विज्ञानको खोज र प्रविधिको विकासले आकाश छोएको देशमा पनि विक्टरले जिन्दगी फिर्ता पाउन सकेन। तान्याको सुसुप्त मनमा यो कुरो परोक्ष रूपमा गहिरिएर कतै विद्रोह बनिबसेको छ। क्यान्सरग्रस्त भिक्टरसितको तान्याको अन्तिम वर्ष निकै करुण थियो। मृत्युतिर बग्दै गइरहेको भिक्टरलाई बचाउने अथक प्रयास मिखाइलो परिवार र तान्याद्वारा भइरह्यो, तर प्रत्येक प्रयत्न विफल हुँदै गयो। अन्तिम दिनहरूमा विक्टरको प्रेम अझ बढेर गएको थियो तान्याप्रति। उसलाई थाहा थियो अब केही दिनमै उसको कथाको अन्तिम परिच्छेदको शेष पाता उग्रनेछ। हुनसक्छ उसले चिताए झैँ त्यो दिन गमाइलो नहोला, झरीले लुछुप्प रुचाएको पनि हुनसक्छ उसको जन्मबाट मृत्युसम्म तन्केको यो नगरीलाई। सेनिटोरियमका काँचहरूको पारदर्शी आचरण सायद जन्म जन्मान्तरसम्म फेरिने छैन। क्यान्सर सेनिटोरियम बाहिर त्यस दिन घाम लागेको थियो। तान्याले डायरीमा लेखेकी थिए, विक्टरको मृत्युले घस्री घस्री तन्केर वसन्तको यामलाई छुन सफल भएको थियो। त्यसबेला हिमपात थामिने याम थियो। अचेल छानाहरूमा सेतै ओछिएको हिउँ पग्लिन सकेकाले देखिँदैन थियो। अरू बखडाका रूखहरूमा सेतै फूल फुलेका थिए। मोर्निङ ग्लोरी त्यो दिन बिहानैबाट अकरमण्डी देखिन्थे बोटहरूमा। यस्तैमा विक्टरको कथा सकिएको थियो। फुलहरू उदास थिए। सेनिटोरियमका पारदर्शी काँचहरूमा घामको अस्पष्ट इन्द्रेणी रङ चलमलाइरहेथ्यो। त्यसरी नै अर्केस्ट्राको कुनै अदृश्य भन्ज्याङमा भायोलिनको स्वप्नदर्शी एकाग्रता एकाएक थरथराएर खण्डित भइसकेको थियो। त्यहाँ कुनै विरह थिएन, अप्राप्तिको दुःख र प्राप्तिको कामना थिएन। सायद यही स्थिति मृत्यु हो। 2 करोड वर्षबाट धरतीमा रहिआएको साइबेरियाको ताल बाइकाल झैँ उसका आँखा नील स्पटिक जलले भरिएका। बाइकाल तालमा 300 बढी नदीहरू आएर खनिन्छन् र त्यहाँबाट निस्कन्छ एउटै नदी अङ्गारा। सायद त्यस्तै उसको मानसिक अन्तर्द्वन्द्व, आघात, अतीत, विरह, पीर, दुःख, व्याकुलताका अनेकौं नदी आई उसको आँखाको नीलो तालमा भित्रभित्रै अप्रत्यक्ष खनिँदा हुन्। तर प्रत्यक्षमा एउटै नदी थालिन्छ, आँसुको नदी। आँखाको प्राचीन बाइकाल तालबाट थालिने आँसुको नदी अङ्गारा तान्यासित अब केवल अतीत थियो। हामी फर्कँदा रात चेपिन थालिसकेको थियो। झाउकेरीको लयबद्ध गीत गुन्जायमान थियो। त्यहाँको एकान्त र पर परसम्म अनकन्टारमा तान्याभित्र बिउजेको थियो अतीत। मध्यरातमा टाढा कतै संसारभित्रकै कुनै एक महानगर बिउजे चाहिँ निद्रालाई हेपेर उसले मेरो देब्रे काँधमा हलुकोसित आफ्नो शिर ल्याएर ढल्काइदिएकी थिए। उसको कम्बरमा मेरो हात अनायास बेरिन पुगेको थियो। त्यही मुद्रामा हामी दुवै खप्टिएका दुई भिन्ना भिन्नै विचार चाहिँ ओरसम्म हिँड्दै आएथ्यौं। सहरको जटिल शब्दलाई नियनहरू उच्चारित गर्नपट्टि लागेका थिए। तान्याको स्थिति त्यस बेला लेनिनग्राद सहर जस्तै थियो होला। आफूभित्र 101 द्वीपहरू सागरमाझ, स्मृतिका 101 द्वीपहरू अतीत सागरमाझ, थुप्रै थुप्रै विचारका साँगोहरूले जोडी राखेको लेनिनग्राद सहर जस्तै तान्या। विचारका साँगोहरू हटाइदिनु हो भने द्वीपहरू जोडिएर बनेको सहरको त्यो खण्ड खण्ड व्यवस्था छिन्न भिन्न हुने थियो होला। त्यसबेला त्यस्तै मनोजसा थियो सायद तान्याको। ठिक लेलिनग्राद सहर जस्तै 101 द्वीपलाई साँगोहरूले गाँसेर सागरमाझ। बाहिर ऊ मसित तन्मय भई बाँधिएकी थिए। अँध्यारोमा हामी दुवैका छाया सायद हामीसितै कतै खप्टिएका थिए। तान्याको कौमार्यको उन्माद रुसभरिका थरीथरी फूलहरूको सुवासमा फेरिएर म भित्र पस्दै गइरहेथ्यो, फिजिँदै गइरहेथ्यो भित्रभित्रसम्म। बालखस र उनेगा तालको सङ्ग्लो निलो पानीको सङ्गीत, तान्याको रसियाली बैंस, सुस्तरी तान्या फुसफुसाएकी थिए। बसन्तलाई म घृणा गर्छु, मेरो जीवनमा कुनै बसन्त छैन जित, कतै बसन्त छैन। मेरो कोठामा आइपुगेर तान्या झन् साह्रो विचलित भएकी छे। म धेरै बेरसम्म भायोलिनमा मेलोडी पिस बजाइरहन्छु। आजको मेलोडीलाई पनि विषादले कता कता छोएर गएको छ। तान्या त्यसपछि कसै गरी खुसी हुन सकिन। झरीमा सूर्य गुमाएको दिन झैं रेलिङमा पहिल्यै फुलेको सुनाखरीको मादक सुगन्धको विवलता कोठाभरि बत्ताएर प्रफुल्लित थियो। बाहिर रात थियो, इन्द्रकमलको झ्याङमा आएर खनिएको अन्धकारमा कुनै कोलाहल थिएन। बोटमा फूलहरू थिए इन्द्रकमलका, कुनै रात झैं रहस्यमय, कुनै तान्याको सौन्दर्य पीडा झैं गहन र लावण्यमय। राति तान्यालाई गेस्ट हाउससम्म पुर्याउन बुबाको गाडी लिएर देव्यानी र म गएका थियौँ। जाडो झन्झन बढ्दै गइरहेथ्यो, चिसो सिरेटोले हत्केला र कानको ठाङ्ग्रिए थियो। तान्या माझमा मेरो अनुभूतिसित छोइएर बसेकी थिए। उसको आकृतिमा विषाद अझ पनि जस्ताको तस्तै थियो। स्पकोइन नोची तानेस्का शुभरात्री तान्या, मैले तान्याबाट सिकेका शब्दहरू अड्की अड्की उच्चारण गरेथेँ। सबै दुःखहरूमाझ पनि भाषा मर्मले होला तान्या मुस्कुराएकी थिए। स्पकोइना नोची उसले देव्यानी र मलाई एकैसाथ भनेकी थिए।
हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं।
तान्या स्वदेश फर्केको आज 18 दिन भइसकेछ। उनीहरूको टोली दुई दिन जति अझै दिल्लीमा रोकेर सिधै कजाक जानु थियो। त्यस दिन एका बिहानै तान्या हाम्रो घर आएकी थिए। त्यसबेला ऊ प्यारी प्यारी र निरीह लागिरहेकी थिए, सिन्ड्रेला जस्तै। श्रीमान सर्गेई पेनकोप, तान्याकी अन्तरङ्ग बान्धवी जारुबिना तागिएन र इरा नेभिरोभा पनि आएका थिए केही बेरपछि। त्यस दिन मेरो मन निकै गरुङ्गो भएको थियो। बिहानैदेखि आँखामा निद्रा पटक्कै परेको थिएन। कोल्टी फिराइमै रात कसरी बित्यो थाहै भएन। तान्याका आँखा पनि राता राता भई डम्म सुन्डिएका थिए। ए जित, थाहा छ आज हामी फर्किरहेछौँ, के भयो तिमीलाई? निकै उदास देखिन्छौ नि, तान्याले मुहारभरि उज्यालो ओसार्ने प्रयास गर्दै बोलेकी थिए। तिमी एयरपोर्टसम्म सिएफ गर्न जानुपर्नेछ है, उसले बोलीमा उमङ्ग उमार्ने भरिसके कोसिस गरेकी थिए। आधा दिनसम्म हामीहरू त्यसरी नै कुरा गर्नमा मग्न थियौँ। बोलीमा विषाद ओर्लन खोज्दथ्यो घरिघरि, तैपनि एकअर्कालाई हामी ढाँटिरहेका थियौँ, छलिरहेका थियौँ। विमान छुट्नु केही छिन अघि आकाश बाध्य लिएकाले काम ओझेल परेको थियो। दिन केही अँधेरिएको थियो। रसियाली टोलीका 46 सदस्य हामीहरूसित विदा भई एयरपोर्ट लन्चभित्रबाट हुँदै रनवेतिर बढिरहेका थिए। तान्या मलाई कुरिरहेकी थिए। एयरपोर्ट पेभेलियन पुछारको एक कुनामा उभिएर कातरताका मेघहरू गुजुल्टेका थिए। निलो दह चाहिँ उसका कुहिरा आँखाभरि म छेउमा पुगेको थिएँ। ऊ सुस्तरी फुसफुसाएकी थिए। जित, आफ्नै तानेसकालाई नबिर्से है। अनि तान्याका काव्यिक ओठहरू काँपेका थिए, बतासमा निगालोका पातहरू फरफराए झैँ। अन्तमा मेरो भित्री अन्तर्द्वन्द दुईवटा शेष शब्दमा आई थामिएका थिए। समुद्री तुफान थामियो झैँ। दासवी दानिया तानेसका, तान्या रोइदिएकी थिए हिक्क काट्दै। उसका दुवै हत्केला सुस्तरी आफ्नो हातमा लिए थिए। एफ्रोडाइटका कुइरा निला दह जस्ता आँखाहरूमा आँसुका ढिका छचल्केका थिए। दासवी दानिया जित अनि ऊ फनक्क फर्केर लाउन्ज माझबाट हुँदै रनवेतिर हानिँदै गएकी थिए आँसु पुस्दै।
Oh
हामी दुवै माझको अन्तराल बढ्दै गइरहेको थियो। तान्याको प्रत्येक पाइलो चलाइमा अन्तरालमा भाँसिँदै थियो विदाई ब्याली नृत्यका मुद्राहरू, उन्माद र विस्मयहरू, नेपथ्यमा अप्रत्यक्ष उडिरहेका भायोलिनका मूर्छनाहरूका अमूर्त गौँथलीहरू, माथि बादलिएको आकाशको क्षण भङ्गुरता। रसियाली टोलीले विमानमा चढेर विदाईमा हात हल्लाइरहेको थियो। केही क्षणमा विमान आकाशीय र बेपत्ता भइसकेको थियो। शेष थियो एउटै शब्द, दास विदानिया। दलिनमा झुन्ड्याइएका गमलाहरूमा सुनाखरी पहिले फुलेर मगमगाइरहेछ। रात त्यसरी नै इन्द्रकमलको जाङबारी खनिएर छरपस्टिएको छ, छचल्किएको छ फुलहरूको उच्चारण सुगन्धमा। अन्धकार त्यहाँ आएर गुजल्टिएको छ। इन्द्रकमल निस्तब्ध छ, तर आज तान्या छैन। केही पर ब्रह्मपुत्र त्यसरी नै सुसाइरहेछ एकनाथ। सायद त्यहाँ एनएससी र भोल्काको पीडा पनि आएर थपिएको छ। तान्या छैन आज। एउटा शब्द शेष छ। भित्तामा ओगटिएको सुनाखरीका पातहरूको छाया चाहिँ इन्द्रकमल फूलको सुवासमा रन्थनिएको दासवी दानिया।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन कथा नागपासको हो। यो कथाकी कथाकार शारदा शर्मा हुनुहुन्छ। यो कथा हामीले गरिमा पत्रिकाको कथा विशेषांकबाट लिएका हौ। यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेक यति नै। कार्यक्रम श्रुति सम्वेकबाट विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम श्रुति सम्वेक उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutisruti@unn.com.np। हवस् त, अर्को शुक्रबार फेरि अरू केही कथाहरू लिएर आउने नै छौ। त्यसअघि मंगलबारको श्रृंखलामा उपन्यास कारागारको 5 औं श्रृंखला वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै कथा वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।